नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 37 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई नम्बर प्रदेशको मतदान केन्द्र बारे आयोगले भोलिसम्ममा निर्णय गर्ने, दुई चरणमा चुनाव गराउन कांग्रेस सकारात्मक।
वायु सेवा निगमद्वारा अमेरिकी कम्पनीसँग दुईवटा ठूला जहाज किन्ने सम्झौता, एक वर्षभित्र 280 सिट क्षमताको जहाज आउने।
स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार, सरकारी अस्पतालहरूमा मानसिक उपचार सम्बन्धी छुट्टै युनिट स्थापना गरिने।
अमेरिकी र चिनिया राष्ट्रपतिबीच भेटवार्ता, मित्रता बढाउन सबै खाले प्रयास गरिने ट्रम्पको भनाई।
र वेस्ट इन्डिज विरूद्धको पहिलो एक दिवसीय क्रिकेटमा पाकिस्तान ब्याटिङ गर्दै, आईपीएल क्रिकेटमा गुजरात र कोलकाता खेल्दै।
फास्टेस्ट इन्टरनेट को लागि नेपाल टेलिकम को 4G।
नेपाल टेलिकम राष्ट्र को संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
दुई नम्बर प्रदेशको मतदान केन्द्रबारे निर्वाचन आयोगले भोलिसम्ममा निर्णय गर्ने भएको छ। सरकारलाई आजसम्म केन्द्र टुङ्गो लगाउन आग्रह गरिएको र सरकारले टुङ्गो लगाउन नसकेमा आयोग आफैले निर्धारण गर्न लागेको हो। चैत 10 गतेभित्र सबै मतदान केन्द्र टुङ्गो लगाउने आयोगको कार्यतालिका भए पनि मधेसी मोर्चाको विरोधका कारण दुई नम्बर प्रदेशमा अझै केन्द्रको टुङ्गो लाग्न सकेको छैन। बारा र पर्सा बाहेक अरू 6 जिल्लाको केन्द्र टुङ्गो लाग्न बाँकी रहेको आयोगले जनाएको छ। टुङ्गो लाग्न नसकेका ठाउँमा आयोगले पुरानै मतदान केन्द्र निर्धारण गर्ने आन्तरिक गृह कार्य पनि थालेको छ। अरू जिल्लामा भने मतदान केन्द्रको टुङ्गो लागिसकेकाले आयोगले धमाधम मतदाता परिचय पत्र छपाई गरिरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तराईका केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्न प्रस्ताव गरिरहेका बेला प्रमुख सत्ता रूढ घटक नेपाली कांग्रेसले त्यसमा सहमति जनाउने संकेत गरेको छ। पार्टीभित्रको चर्को दबाव पन्छाउँदै मधेसी मोर्चा पनि चुनावमा सहभागी हुने शर्तमा कांग्रेस दुई चरणमा चुनाव गराउन तयार देखिएको हो। प्रकाश ढकालको रिपोर्ट।
मिति नजिकिँदै जाँदा वैशाख 31 चुनाव हुने हो कि होइन भन्ने आशंका बढ़िरहेका बेला संसदको ठूलो दल कांग्रेस प्रधानमन्त्रीको प्रस्ताव अनुसार तराईका 11 जिल्लामा दोस्रो चरणमा चुनाव गर्न तयार देखिएको छ। आज बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले मधेसी मोर्चाले पनि चुनावमा भाग लिने शर्तमा तराईका जिल्लामा मात्र केही समय चुनाव सार्न सकिने निष्कर्ष निकालेको हो। धेरै सदस्यहरूले वैशाख 31 एकै चरणमा चुनाव हुनुपर्नेमा जोड़ दिए पनि बैठकको अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले मधेसी दललाई पनि सहभागी गराउन तराईका जिल्लामा दोस्रो चरणमा चुनाव गर्न सकिने निर्णय सुनाएको युवा नेता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।
सबैलाई विश्वासमा लिएर वैशाख 31 गतेको मितिमा निर्वाचन गरिनुपर्दछ भन्ने भयो र पार्टीको आदरणीय सभापतिज्यूले चाहिँ निर्वाचन हुन्छ र यो प्रक्रियाबाट हामी अगाडि बढ्छौं पछाडि सर्दैनौ भन्ने कुरा। चरणको सन्दर्भमा चाहिँ अधिकांश साथीहरूको धारणा चाहिँ एक चरणमा गरिनुपर्छ भन्ने भयो। यद्यपि पार्टी नेतृत्वले आवश्यक ढंगले परिमार्जन मधेस केन्द्रीय दलहरू यदि सहमतिमा आउँदै गर्दाखेरि दुई चरणमा हुँदै गर्दा सहमति हुन्छ भने त्यस सन्दर्भमा चाहिँ पार्टी बाधक बन्दैन भन्ने कुरामा टुङ्गो लाग्यो।
दुई नम्बर प्रदेशका 8 र 5 नम्बर प्रदेशका तराईका 3 जिल्लामा जेठ 28 गते चुनाव गर्ने प्रस्ताव अनौपचारिक रूपमा उठेको स्रोतको भनाइ छ। पार्टीले दुई चरणमा चुनाव गराउन सकिने निर्णय गरे पनि प्रधानमन्त्री सत्ता लम्ब्याउन र मधेसी दल चुनाव सारेर हुनै नदिने रणनीतिमा लाग्नेतर्फ सचेत हुनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। मधेसी दललाई सहमतिमा ल्याउन सरकारले 5 बुदामा राखेको प्रस्तावमाथि छलफल जारी छ। सीमांकन बाहेकका संविधान संशोधन प्रस्ताव अगाडि बढ़ाउने, राष्ट्रिय सभा गठनमा स्थानीय तहको प्रतिनिधित्व हटाउने, तराईका जिल्लामा स्थानीय तहको संख्या थप्ने विषयमा सत्ता पक्षीय दलहरू सहमत देखिएका छन्। कांग्रेसले सीमांकन बाहेकका संशोधन प्रस्ताव तत्काल अगाडि बढ़ाउने निर्णय पनि गरेको छ। तर मधेसी दलले पछिल्लो समय अघि सारेको मतदाता संख्या थपका लागि समय दिनुपर्ने मागप्रति कांग्रेस सकारात्मक छैन। यस्तै कांग्रेसले चुनावी घोषणा पत्र बनाउन पनि छलफल तीव्र पारेको छ। अस्ति पार्टी निकट बुद्धिजीवीहरूलाई बोलाएर सुझाव लिएको समितिले आज केन्द्रीय सदस्य र सांसदसँग राय लिएको छ। सांसदहरूले पार्टीको महाधिवेशनमा उठेका एजेण्डा र संविधान सभा चुनावमा पार्टीले व्यक्त गरेका प्रतिबद्धतालाई आधार मानेर स्थानीय चुनावलाई जोड़ दिन सुझाव आएको शहरी विकास मन्त्री समेत रहनुभएका नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो।
अब आउने निर्वाचनलाई कसरी परिचालन गर्ने, पार्टीभित्र समग्र रूपबाट एकता कसरी स्थापित गर्न सकिन्छ, मूल र कस्ता किसिमका आधारहरू हुन् त घोषणा पत्र केन्द्रले प्रारूप मात्रै दिने हो, अरू त स्थानीय नगर गाउँपालिकाहरूले नै त्यहाँको वस्तुगत परिस्थितिले लिएर गर्नुपर्छ, एउटा चाहिँ त्यो सुझाव लिने प्रक्रिया हो भने।
ठूलो दल कांग्रेसको सक्रियताले चुनावी चहल पहल त बढ़ाएको छ, तर दुई चरणमा चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव स्वीकार्ने संकेतले केही अन्यल पनि थपेको छ।
यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले मधेस केन्द्रित दलहरूलाई पनि चुनावमा सहभागी गराउने पहल भइरहेकाले दुई चरणमा चुनाव हुने सम्भावना रहेको बताउनु भएको छ। विराटनगरमा क्षेत्रीय सुरक्षा गोष्ठीपछि पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री निधिले एकै चरणमा चुनाव गर्ने तयारी भइरहेको र पनि मधेस केन्द्रित दलहरूलाई चुनावमा ल्याउन दुई चरणमा गरिने सम्भावना समेत रहेको बताउनु भएको हो। दुई नम्बर प्रदेशमा चुनाव गराउन चुनौती रहेको उल्लेख गर्दै उहाँले चुनाव हुन नदिनका लागि केही विखण्डनकारीहरू, सशस्त्र समूह, देशद्रोही र अपराधीहरूलाई नियन्त्रणमा लिने गरी सुरक्षा रणनीति बनेको पनि जानकारी दिनुभयो। बैठकमा पूर्वी नेपालका 16 जिल्लाका जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना प्रमुख, जिल्लाधिकारी लगायतको सहभागिता थियो।
नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेद्वार सिफारिश गर्ने व्यक्तिको नाम र हस्ताक्षर बुझाउने समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। कांग्रेसका तर्फबाट मन्त्री समेत रहेका रमेश लेखक र बालकृष्ण खाँडले आयोग पुगेर भोलिसम्म आधिकारिक व्यक्तिको नाम र हस्ताक्षर बुझाउन तोकिएको समय 5 दिन थप्न आयोगलाई आग्रह गर्नुभएको हो। स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक 2073 पार्टीका तर्फबाट स्थानीय चुनावमा उम्मेद्वार बन्न चाहनेले औपचारिक निर्णय ल्याउनुपर्ने व्यवस्था गरेको छ। व्यवस्था अनुसार देशैभरको उम्मेद्वारको सिफारिश गर्न केन्द्रबाट सम्भव नहुने भएकाले प्रदेश वा जिल्लाबाट औपचारिक निर्णय गराउने दलहरूले तयारी गरेका छन्। त्यसरी प्रदेश वा जिल्लामा औपचारिक व्यक्ति तोक्ने काम नसकिएकाले कांग्रेसले समय थप्न माग गरेको मन्त्री रमेश लेखकले जानकारी दिनुभयो।
यस्तै प्रधानमन्त्रीले सरकारमा कांग्रेसलाई भन्दा राप्रपालाई माथिल्लो वरियतामा राख्ने तयारी गरिरहेको भन्दै कांग्रेस नेताहरूले असन्तुष्टि पनि जनाएका छन्। आसन्न स्थानीय तहको चुनावमा पार्टीको तयारी र घोषणा पत्रका बारेमा सुझाव लिन बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरूले प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गरेका हुन्। उप प्रधानमन्त्री विमलेन्द्र निधिलाई भन्दा कमल थापालाई माथिल्लो वरियतामा राख्ने तयारी प्रधानमन्त्रीले गरिरहेको प्रति आपत्ति जनाउँदै नेताहरूले प्रधानमन्त्री दाहालले कांग्रेसलाई पेल्न थालेको प्रति गम्भीर हुन नेतृत्वसँग आग्रह पनि गरेका छन्। उप प्रधानमन्त्रीहरू कांग्रेसका निधि र राप्रपाका थापाको वरियता नमिल्दा चैत 3 गतेदेखि मन्त्री परिषदको बैठक पनि बस्न सकेको छैन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलले मधेसका नागरिकलाई अल्मल्याइरहेको आरोप लगाउनु भएको छ। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको 29 स्थापना दिवस तथा जनसांस्कृतिक पुरस्कार 2073 र जनसांस्कृतिक युवा पुरस्कार 2073 वितरण समारोहलाई आज सम्बोधन गर्दै वहाँले देशलाई संक्रमणकालबाट पार लगाउन 3 तहको चुनाव गर्नुको सट्टा मधेसवादी दलले नागरिक माझमा भ्रम छरिरहेको आरोप लगाउनुभयो। एमाले अध्यक्ष ओलीले देशलाई प्रतिकूल अवस्थामा धकेल्ने प्रयास भइरहेको तर एमाले देशलाई पछाडि फर्काउने प्रयासलाई सफल हुन नदिने बताउनुभयो।
कञ्चनपुरको पुनर्वासमा उत्पन्न नेपाल भारत सीमा विवाद टुङ्गिने भएको छ। नेपाली र भारतीय सीमा सर्वेक्षण टोलीले विवादित क्षेत्रको नक्साङ्कन गर्ने भएपछि सीमा विवाद टुङ्गिने भएको हो। सीमा सर्वेक्षण टोलीमा नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्य, नापी अधिकृत दिपेश वाल र काशीलाल चौधरी सहितको तीन सदस्यीय टोली कञ्चनपुर पुगेको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार भारत तर्फबाट पनि तीन सदस्यीय टोली आइसकेको र एक हप्ताभित्र द्विपक्षीय बैठक बसेर सीमा नक्साङ्कनको काम शुरू गरिनेछ। पुनर्वास क्षेत्रमा भारतीय पक्षबाट वर्षौंदेखि सीमा अतिक्रमण हुँदै आएको छ। दुई देशका सीमा सर्वेक्षण टोलीले वर्षौंदेखि हराइरहेका 200 नम्बरको सीमा स्तम्भ पत्ता लगाएर स्तम्भ निर्माण गर्ने सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठाकर कसैले नखानु, धोका ठाकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
भीमदत्त नगरपालिका कुन जिल्लामा पर्छ?
ए सप्तरी, बी कञ्चनपुर। यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 2 नम्बर प्रदेशको मतदान केन्द्रबारे आयोगले भोलिसम्ममा निर्णय गर्ने, दुई चरणमा चुनाव गराउन कांग्रेस सकारात्मक, कञ्चनपुरको पुनर्वासमा उत्पन्न नेपाल भारत सीमा विवाद टुङ्गिने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। स्वास्थ्य मन्त्रालयले राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार गरेको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री गगन कुमार थापाले मन्त्रालयले मानसिक स्वास्थ्य नीति तयार गरी मन्त्री परिषद लैजाने तयारी गरिसकेको जानकारी दिनुभएको हो। मानसिक स्वास्थ्य नीति अनुसार सरकारी अस्पतालहरूमा मानसिक उपचार सम्बन्धी छुट्टै युनिट स्थापना गर्ने क्रम विस्तार गर्ने र स्वास्थ्य मन्त्रालय तहतका निकायहरूमा छुट्टै मानसिक स्वास्थ्य सम्बन्धी निकायहरू बनाउने व्यवस्था गरिनेछ। त्यस्तै मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार, हेरचाह र सामाजिक समावेशीकरण सुनिश्चितताको लागि मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति र उनीहरूको परिवारको सदस्यहरूलाई संलग्न गराई मानसिक स्वास्थ्य स्वावलम्बन समूह गठन गरी क्रियाशील गराइने भएको छ। नीतिमा उल्लेख भए बमोजिम कड़ा मानसिक रोगीहरूको उपचार र सेवाका लागि मानसिक स्वास्थ्यका क्षेत्रमा काम रहेका साझेदार संस्थाहरूसँगको सहकार्यमा पुनर्स्थापना र उपचारको प्रक्रिया शुरू भइसकेको मन्त्री थापाले जानकारी दिनुभयो। नेपालमा लगभग 20 लाख बालबालिका तथा किशोर किशोरीहरू मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको अनुमान गरिएको छ।
उदास हुँदैमा वा दिक्क लाग्दैमा डिप्रेसन नै भयो भनिँदैन, तर उदासीपन नियन्त्रण बाहिर गयो भने यसले रोगको रूप लिन्छ। 90% भन्दा धेरै आत्महत्या गर्नेमा डिप्रेसनको कारण मानिन्छ। आत्महत्याको प्रमुख कारण मानिने डिप्रेसनका मुख्य लक्षण के हुन् भनेर साथी मदन पौड्यालले पाटन अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर पवन शर्मालाई सोध्नु भएको छ। प्राविधिक कारणवश पाटन अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर पवन शर्मासँग गरिएको कुराकानी हामीले अहिले प्रस्तुत गर्न सकेनौं, यसलाई केही बेरमा प्रस्तुत गर्नेछौं। अब बाँकी खबर। नेपाल वायुसेवा निगम र अमेरिकाको कम्पनी एएआरसँग दुईवटा वाइड बडी जहाज किन्ने सम्झौता भएको छ। निगम र एएआर बीच आज पहिलो जहाज सन् 2018 अप्रेलसम्म र दोस्रो सन् 2018 मे महिनासम्ममा ल्याउने गरी सम्झौता भएको हो। सम्झौतामा महाप्रबन्धक सुगत रत्न कंसाकार र एएआरका नेपाल प्रतिनिधि दीपक शर्माले हस्ताक्षर गर्नुभएको हो। दुवै विमान 21.90 करोड़ रूपियाँमा खरिद गर्ने गरी सम्झौता भएको कंसाकारले बताउनुभयो। नेपालको उड्डयन इतिहासमा यति धेरै रकम खर्च गरेर विमान किन्न लागिएको यो नै पहिलो पटक हो। 280 सीट क्षमताको नयाँ एयरबसमा 16 बिजनेस क्लासका सीट हुनेछन्। यी जहाज आएपछि साउदीको दमाम, कोरियाको सियोल, अस्ट्रेलियाको सिडनी र जापानको टोकियोमा उडान भर्ने तयारी नेपाल एयरलाइन्सले गरिरहेको छ।
उदास हुँदैमा वा दिक्क लाग्दैमा डिप्रेसन नै भयो भनिँदैन, तर उदासीपन नियन्त्रण बाहिर गयो भने यसले रोगको रूप लिन्छ। 90% भन्दा बढ़ी आत्महत्या गर्नेमा डिप्रेसनको कारण मानिन्छ। आत्महत्याको प्रमुख कारण मानिने डिप्रेसनका मुख्य लक्षण के हुन् भनेर साथी मदन पौड्यालले पाटन अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर पवन शर्मालाई सोध्नु भएको छ।
डिप्रेसन जसलाई उदासीनता पनि भनिन्छ, यो एक प्रकारको मानसिक रोग हो जसमा चाहिँ मानिस उदास हुने, शरीरमा चाहिँ शिथिलता उत्पन्न हुने, अनि पहिला जुन कुराहरू चाहिँ रमाइलो लाग्न कम हुने, यस्ता किसिमका लक्षणहरू देखिन्छन्। कन्सन्ट्रेसनका कुराहरू आउँछन्, कुनै कुरामा पनि ध्यान पुऱ्याएर काम गर्न नसक्ने र चाहिँ जीवन केही छैन, अब जीवनमा चाहिँ अब केही गर्न सकिन्न भन्ने जस्ता होपलेस कुराहरू चाहिँ आउँछन् दिमागमा।
हरेक मानिससँग कुनै न कुनै प्रकारको चाहिँ डिप्रेसन हुन्छ भन्ने गरिन्छ नि।
उदास हुनु जस्तै कोही फेल भयो, उदास हुनु स्वाभाविकै हो। अब यो स्वाभाविक र अस्वाभाविक कुन रोग र कुन रोग होइन भन्ने कुरा चाहिँ छुटाउनु पर्ने हुन्छ। यदि यस्तो खालको उदासीनताका लक्षणहरू 14 दिनभन्दा बढी रहेर मानिसको व्यक्तिगत जीवन, व्यावसायिक जीवन अथवा सोसियल लाइफ, सामाजिक जीवनमा चाहिँ यसले असर पुर्याउन थाल्यो 14 दिनभन्दा बढी रहेर भने चाहिँ त्यसलाई चाहिँ रोगको संज्ञा हामी दिन्छ। नत्र यदि कोही फेल भएर उदास भयो, कसैको डिभोर्स भएर उदास भयो, 2-3 घन्टालाई उदास भयो भने त्यस्तो उदासीनतालाई चाहिँ डिप्रेसन डायग्नोसिस चाहिँ गरिँदैन।
किन चाहिँ उत्पन्न हुन्छ त मानिसमा चाहिँ डिप्रेसन अथवा मानसिक तनाव?
जैविक कुराहरू छन्, दिमागमा भएका रासायनिक तत्त्वहरूको कमी, अथवा चाहिँ वंशानुगत रूपमा आमा बुवालाई डिप्रेसन छ भने छोराछोरीलाई हुने चान्सेस हुन्छ। त्यसबाहेक चाहिँ सोसियल कारणहरू, सामाजिक कारणहरू जस्तै युद्ध होला, अहिले भर्खरै गएको भूकम्पको कुरा पनि हुनसक्छ, रिफ्युजीहरूमा पनि हुनसक्छ। अब यस्तो कुराहरू, सोसियल कुराहरूले पनि यसमा प्रभाव पार्छ। र अन्तिममा अर्को चाहिँ स्ट्रेसमा मान्छेले आफूलाई कसरी प्रस्तुत गर्दछ, लाइफ, आफ्नो बच्चादेखिको एट्याचमेन्ट कस्तो, आमा बुवाप्रतिको एट्याचमेन्ट कस्तो छ, कम उमेरमा चाहिँ कुनै किसिमको साइकोलोजिकल ट्रमा भएको छ कि छैन, त्यो कुराहरूले पनि निर्धारण गर्दछ। जैविक कारण र चाहिँ सामाजिक कारण र मनोवैज्ञानिक कारण, तीनवटा कारणको मिश्रण भएर मात्रै डिप्रेसन हुने गर्छ।
परिवारमा परिवारको सदस्य अथवा आफन्त अथवा छरछिमेकी कोही पनि डिप्रेसनमा जाँदैछ अथवा मानसिक जटिलतातर्फ उन्मुख हुँदैछ भनेर कसरी पहिचान गर्ने?
यदि कोही व्यक्ति पहिलेदेखि रमाउने खालको व्यक्ति थियो र अचानक त्यसमा चाहिँ व्यवहारमा परिवर्तन आयो, कसैसँग पनि बोल्न चाहँदैन, सानो सानो कुरामा झर्किन्छ, राति निन्द्रा लाग्दैन, अथवा चाहिँ टाउको दुख्ने खालका, उदास हुने खालका, एक्लै बसेर रुने खालका, यस्ता लक्षणहरू देखियो भने चाहिँ व्यक्तिमा डिप्रेसन हो कि भनेर हामीले चाहिँ शंका गर्नुपर्छ।
तपाईँले जटिलताका कुराहरू भन्दै हुनुहुन्थ्यो,
होपलेस हुँदाहुँदै यदिसम्म व्यक्ति होपलेस हुन्छ कि मैले गर्दा नै नराम्रो कुराहरू फ्यामिलीमा भइरहेछ अथवा म बोझ हुँ भन्ने त्यस्तो खालको गलत विश्वासहरू मान्छेमा उत्पन्न हुनसक्छ। यदि त्यस्तो खालको सिम्टमहरू आयो, सुसाइडका कुराहरू गर्न थाल्यो भने चाहिँ त्यसलाई चाहिँ जटिल डिप्रेसन अथवा सिभियर डिप्रेसनको संज्ञा हामी दिन्छौँ।
कसरी जोगिन सकिन्छ अथवा समाधानका उपायहरू चाहिँ के हुन सक्छन्?
अब यसमा यदि कसैलाई चाहिँ त्यस किसिमको डिप्रेसन भएको छ भने परिवारको उचित सहयोग चाहियो। पहिला त अब परिवारको सपोर्टको कुरा आउँछ, औषधि कन्टिन्यू हुनुपर्छ भन्ने कुरा, यो औषधिहरू चाहिँ कम्तीमा पनि 9 महिनादेखि 1 वर्ष चाहिँ कन्टिन्यू हुन्छन्, त्यही भएर औषधिको कुराहरू पनि हुन्छ। अनि त्यसबाहेक चाहिँ अब समाजले चाहिँ उसलाई घृणाको दृष्टिकोणले हेर्नुभन्दा पनि यो एक प्रकारको रोग हो भनेर हेरिदियो भने चाहिँ त्यसरी चाहिँ व्यक्तिलाई फाइदा होला। र चाहिँ यदि कसैलाई त्यस्तो भएको छ भने मानसिक रोग विशेषज्ञकोमा लैजाउँ र मानसिक रोगहरू ठिक हुन्छ।
सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ल है, जुलुसमा धेरै मानिस हुनुपर्छ, गाउँका कोही छुट्नुहुन्न, सबैलाई ल्याउनु नि।
हुन्छ, सुन त, केटाकेटीलाई पनि ल्याउनु नि, बच्चाहरूलाई बुझाइयो भने आमा बुबालाई बुझाउँछन्, मत बढी आउँछ, त्यसपछि हाम्रो जित पक्का।
के भन्नु भएको यस्तो बालबालिकालाई कुनै पनि राजनीतिक दलको र्याली, आम सभा, पोस्टर टाँच्ने, पर्चा पम्पलेट बाँड्ने, निर्वाचनको केन्द्रमा वयस्कको सच्चामा लाइन बसाउने, विजय जुलुस वा पक्ष विपक्षमा प्रयोग गर्न पाइँदैन।
बाल बालिकालाई दलगत राजनीतिमा लगाउनु बाल अधिकारको उल्लङ्घन हो। बाल बालिकालाई बालापनमै हुर्कन दिउँ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअलमली सिधै कोसिसमै जाउँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू:
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार निर्माणमा काम गर्ने श्रमिक जोखिममा रहेको एक अध्ययनले देखाएको छ। खाड़ी राष्ट्र हेर्ने विश्वकप आयोजना बोर्डले गरेको अध्ययन अनुसार सन् 2022 हुने विश्वकपका लागि पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्ने नेपाली, बंगलादेशी र भारतीय कामदारको अवस्था जोखिममा रहेको पाइएको हो। श्रमिकको बसोबास, खानपानको व्यवस्था राम्रो नभएको र जोखिममा काम गरिरहेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको दोहा न्यूजले जनाएको छ। रोजगारीका लागि कतार जाँदा श्रमिकले एजेन्टलाई शुल्क बुझाएको प्रतिवेदनमा उल्लेख छ। विश्वकपको लागि पूर्वाधार निर्माणमा हप्ताको 6 दिन, दैनिक 18 घण्टा काम गर्ने श्रमिकलाई अध्ययनमा समावेश गरिएको थियो। अध्ययनमा समेटिएका कामदारले आफ्नो पासपोर्ट पनि रोजगारदाताले नै राखेको बताएका छन्।
विद्युत नियमन आयोग विधेयक 2073 संसदमा पेश भएको छ। आजको संसद बैठकमा ऊर्जा मन्त्री जनार्दन शर्माले यो विधेयक पेश गर्नुभएको हो। विधेयकले विद्युत व्यापारलाई सरल, व्यवस्थित, पारदर्शी, सहज र प्रतिस्पर्धी बनाउनका लागि स्वतन्त्र स्वायत्त नियमन आयोग बनाउनका लागि सहयोग गर्नेछ। विधेयक पेश गर्दै मन्त्री शर्माले देशको आर्थिक विकासका लागि महत्वपूर्ण आधारका रूपमा रहेको जलविद्युत क्षेत्रको विकास गर्न सरकारले लामो छलफल र प्रयासपछि संसदमा विधेयक प्रस्तुत गरेको बताउनुभयो। विद्युत उत्पादन मात्रै गरेर नहुने स्पष्ट पार्दै मन्त्री शर्माले त्यसलाई व्यवस्थित रूपमा वितरण तथा प्रसारण र सहजीकरणको जरूरी रहेकाले नियमन आयोगको व्यवस्था गर्न लागिएको बताउनुभयो।
तेह्रथुमको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारमा स्थानीय वासिन्दा र प्रहरीबीच झडप भएको छ। गएको चैत 17 गते आठराई गाउँपालिका कि सरिता तामाङ झुण्डिएको अवस्थामा फेला परेपछि माइती पक्ष तथा स्थानीय वासिन्दाले हत्याको आरोपमा उजुरी गरे पनि कार्यवाही नभएको भन्दै प्रहरी कार्यालयमा धरना बसेका स्थानीय वासिन्दा र प्रहरीबीच झडप भएको हो। प्रहरी कार्यालयमा भएको वार्ताका क्रममा प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएपछि स्थानीय वासिन्दाले ढुङ्गा मुडा गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो। झडपमा एकजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन्। 6 जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
धादिङमा ग्रामीण कुखुरा प्रवर्धन कार्यक्रममा सरकारी कर्मचारीहरूबाट अनियमितता भएको छ। किसानको कृत्य हस्ताक्षर गरेर पशु सेवा कार्यालयका कर्मचारीले फर्जी बिल पेश गरेर किसानको नाममा रकम लिएको खुलेको हो। आर्थिक वर्ष 2073-74 स्वीकृत वार्षिक कार्यक्रम अनुसार अण्डामा आत्मनिर्भर पारिवारिक पोषण सुरक्षाका लागि ग्रामीण कुखुरा प्रवर्धन कार्यक्रम अन्तर्गत धादिङका 10 वटा कृषक समूहका 200 कृषकलाई कुखुराको चल्ला वितरण गरिएको थियो। तर किसानले कार्यक्रम अनुसार पाउनुपर्ने तालिम, कुखुराका लागि दाना, औषधि लगायतका सामग्री नपाएको बताएका छन्।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बैतडीमा 5 बोरा बम निष्क्रिय पारेको छ। सशस्त्र द्वन्दका क्रममा विभिन्न ठाउँमा छोड़िएका 5 बोरा सकेट बम हिजो र आज निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
देशमै पहिलो पटक स्मार्ट बोर्ड र कार्यालयको जानकारी पुस्तिका प्रकाशन गरेको जिल्ला प्रशासन कार्यालय पर्वतले मोबाइल एप पनि सार्वजनिक गरेको छ। नागरिकलाई कार्यालयले प्रवाह गर्ने सेवा र लिने तरिका तथा लाग्ने प्रक्रियाका बारेमा एप्समा जानकारी समावेश गरिएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासुनीले बताउनुभयो।
नेपालगंज उपमहानगरपालिका 17 थुकैलामा बिजुलीको तार सर्ट भई गौंबारीमा आग लागि हुँदा 6 जना किसानको 25.5 कट्ठामा लगाइएको गौंबाली जलेर नष्ट भएको छ। प्रहरीका अनुसार केदार धुबी, दुखीलाल यादव, सोहितलाल यादव, मुनिलाल कायस्थ, डिकौलाल कोरी र सतीश कहारको खेतबारीमा लगाइएको गौंबारी नष्ट भएको हो।
मेरो पनि भन्नु छ।
आजको विश्व स्वास्थ्य दिवसको सन्दर्भमा रूपेश श्रेष्ठले फेसबुकमा लेख्नु भएको छ, जताततै म्याद नागेका औषधि बिक्री वितरण गरेर नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्दैछन्। सम्बन्धित निकाय के हेरेर बसिरहेको छ?
हाम्रो आईबीआरमा नाम नभनी रेकर्ड गराइएको विचार यस्तो छ,
बालबालिकाहरूको लागि स्वास्थ्यको व्यवस्था नगरी व्यापारको नाममा सुर्ती चकलेट, सुरट चकलेट, सुरट मिठाई यस्तो नामबाट बिक्री वितरण गरिएको छ। र फेरि अहिले चिसोको लागि अबिर मिसाएर रातो कलर बनाएर बेच्ने गरेको पनि पाइन्छ। यस्तो अबिर खानु स्वास्थ्यको लागि कति हानिकारक छ, यस्तो अयोग्य वस्तुहरू बाल स्वास्थ्यमा हानिकारक हुन्छन् भने थाहा हुनुपर्ने हो।
अब स्थानीय तहको चुनावका विषयमा आएका प्रतिक्रिया।
लमजुङका नयनाथ अधिकारी हाम्रो आइभीआरमा भन्नुहुन्छ,
स्थानीय चुनावी माहौल ताप्दै आउनु थालेको छ। नयाँ अनुहार लिएर आइदिए त हुन्थ्यो, पुरानै अनुहार आएर आकाशको तारा खसाल्ने भाषण बाँधेर भोट माग्नेछन्। यसपालि पनि घुसेहा भ्रष्टाचारीलाई नै जितायौ भने न त हाम्रो घैटोमा घाम छिरेर हामी कहिल्यै सुध्रनेछौ, न त देशमा केही उन्नति प्रगति नै हुनेछ।
मन्त्रीहरू बीच देखिएको वरीयता विवाद बारे एम सुवेदी फेसबुकमा लेख्नुहुन्छ, यही विवादले 3 हप्तादेखि मन्त्री परिषद बैठक बस्न सकेको छैन। यसले अरू कुरामा मात्रै होइन स्थानीय तहको चुनावलाई पनि असर पुर्याउँछ। यस्तो विवाद कहिलेसम्म?
गृहमन्त्री विमलेन्द्र निधिलाई घनश्याम शर्मा पौडेलले ट्वीटमा प्रश्न गर्नुहुन्छ, आफूलाई वरिष्ठ ठान्नेले प्रहरी महानिरीक्षक छनौट गर्दा तेस्रो वरियताको छान्ने अलिकति नै लाज लाग्दैन वरिष्ठको कुरा गर्न उप प्रधानमन्त्रीज्यूलाई?
अनि जीपी अधिकारी ट्वीट गर्नुहुन्छ, उप प्रधानमन्त्रीको वरियता क्रम मिलाउँदैमा सरकारको आयु सकिएला जस्तो छ, अनि यस्तो पाराले नागरिकमा विद्यमान समस्याको समाधान कसरी हुन्छ त नि सरकार?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र सञ्जिता देवकोटा। अब एउटा विदेशको खबर। अमेरिकी र चिनिया राष्ट्रपतिबीच भेटवार्ता भएको छ। अमेरिका भ्रमणमा रहेका चिनिया समकक्षी सी जिङपिङको स्वागतमा आयोजित डिनर मिटिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्रता बढ़ाउन सबै खाले प्रयास गरिने बताउनु भएको छ। फ्लोरिडामा रहेको आफ्नै रिसोर्टमा डिनर मिटिङ राखेका राष्ट्रपति ट्रम्पले यो भेटवार्ताबाट उत्तर कोरियाको विषयमा चिनिया समकक्षीको समर्थन पाउने अपेक्षा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उत्तर कोरिया विरूद्ध चीनले सहयोग नगरे पनि अमेरिका एक्लैले प्रयास थाल्ने ट्रम्पले यसअघि नै बताइसक्नु भएको छ। यस्तै चिनिया राष्ट्रपति जिङपिङले ताइवानका विषयमा पनि अमेरिकाको सहयोगको अपेक्षा गर्नुभएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। वेस्ट इण्डिजसँगको पहिलो एक दिवसीय क्रिकेटमा टस हारेको पाकिस्तानले पहिला ब्याटिङको मौका पाएको छ। पाकिस्तानले ताजा स्थितिमा 16 ओभर 5 बलमा 1 विकेटको क्षतिमा 92 रन बनाएको छ। मोहम्मद हाफिज 2 रनमा र अहमद शहजाद 39 रनमा क्रिजमा छन्।
र इण्डियन प्रिमियर लीग क्रिकेट आईपीएलमा गुजरात लायन्स र कोलकाता नाइट राइडर्सले खेलिरहेका छन्। राजकोटको स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरिरहेको गुजरातले ताजा अवस्थामा 3.2 ओभरको खेल सकिँदा 1 विकेट गुमाएर 22 रन बनाएको छ। आईपीएल क्रिकेटको अपडेट तपाईँले मोबाइलमा पनि पाउन सक्नुहुन्छ। त्यसका लागि मोबाइलमा सीआरआई टाइप गरी 3556 छमा एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दुई नम्बर प्रदेशको मतदान केन्द्रबारे आयोगले भोलिसम्ममा निर्णय गर्ने, दुई चरणमा चुनाव गराउन कांग्रेस सकारात्मक।
वायु सेवा निगमद्वारा अमेरिकी कम्पनीसँग दुईवटा ठूला जहाज किन्ने सम्झौता, एक वर्षभित्र 280 सीट क्षमताको जहाज आउने।
स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार, सरकारी अस्पतालहरूमा मानसिक उपचार सम्बन्धी छुट्टै युनिट स्थापना गरिने।
अमेरिकी र चिनिया राष्ट्रपति बीच भेटवार्ता, मित्रता बढ़ाउन सबै खाले प्रयास गरिने ट्रम्पको भनाई।
र वेस्ट इण्डिज विरूद्धको पहिलो एक दिवसीय क्रिकेटमा पाकिस्तान ब्याटिङ गर्दै, आईपीएल क्रिकेटमा गुजरात र कोलकाता खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा हुन्छौ। नमस्कार।